सनीचर 2 सितंबर के सैरबीन के साथ मैं हूं जावेद सुमरू। सुनने वालों को सलाम पहुंचे। सिंध असम्बली में कायद हिजब इख्तलाफ और MQM पाकिस्तान के रहनुमा ख्वाजा इजहारुल हक कातिलाना हमले में बाल बाल बचे। सिंध पुलिस के सरबराह कहते हैं
की जो तफ्तीश है उसके मुताबिक ये एक टेररिस्ट अटैक है।
तफसील आलमी खबरों के बाद
ये BBC उर्दू सर्विस है। नादिया सुलेमान से खबरें सुनिए। पाकिस्तान के शहर कराची में मुत्तहिदा कौमी मूवमेंट के रहनुमा और सिंध असम्बली में कायद हिजब इख्तलाफ ख्वाजा इजहारुल हसन एक कातिलाना हमले में महफूज रहे हैं, जबकि फायरिंग की जद में आकर एक बच्चा और एक हमलावर हलाक हो गए हैं। कराची से रिपोर्ट कर रहे हैं रियाज सुहेल।
ये वाकया सनीचर की सुबह बफर जोन के इलाके में ख्वाजा इजहारुल हसन के पड़ोस में पेश आया है। DIG जुल्फकार लाड़िक का कहना है कि ईद की नमाज की अदायगी के बाद ख्वाजा इजहारुल हसन वापस जा रहे थे कि मोटरसाइकिल पर सवार दो हमलावरों ने उन पर फायरिंग कर दी, जिसमें ख्वाजा इजहारुल हसन महफूज रहे जबकि उनका एक महाफिज और 14 साल का बच्चा हलाक हो गया। हमले के बाद पुलिस ने मुलजमान का ताकुब किया और फायरिंग के तबादले में एक हमलावर हलाक जबकि एक फरार होने में कामयाब हो गया। ख्वाजा इजहारुल हसन का कहना है कि हमलावर पुलिस वर्दी में मलबूस था और मुलजमान ने हेलमेट पहन रखे थे। ख्वाजा इजहारुल हसन MQM लंदन से अलहदगी अख्तियार करने वाली पाकिस्तान की क्यादत में शामिल थे।
म्यांमार की रियासत रखाइन में रोहिंग्या मुसलमानों के अक्सरियती इलाके में 2600 से ज्यादा मकानात को जला दिया गया है। हुकूमत के मुताबिक ये कार्रवाई रोहिंग्या मुसलमानों के खिलाफ किए जाने वाले पुरतशद्दुद वाकयात के चंद बड़े वाकयात में से एक है। दूसरी जानिब बांग्लादेश की पुलिस ने हमसाया मुल्क म्यांमार से पुरतशद्दुद झड़पों से बच के आने वाले पनाहगुजीनों को सरहद पार करने से रोकने के हुकूमती अहकाम को नजरअंदाज कर दिया है। तफसीलात सबनास से।
म्यांमार की मुस्लिम अक्सरियती रियासत रखाइन से पनाह की तलाश में आने वाले रोहिंग्या मुसलमानों की तादाद में मुसलसल इजाफा हो रहा है, जबकि बांग्लादेशी पुलिस की जानिब से उन्हें सरहद पार करने से रोकने के लिए कोई कोशिशें नहीं की जा रही। अक्वामे मुत्तहिदा का कहना है कि एक अंदाजे के मुताबिक तकरीबन 58,000 पनाहगजीन म्यांमार से बांग्लादेश में दाखिल हुए हैं, जबकि 20,000 के करीब अफराद दोनों मुल्कों के दरमियान सरहद का काम करने वाले दरियाए नाफ के किनारे फंसे हुए हैं। म्यांमार की फौज का कहना है कि मुल्क के अंदर हालिया झड़पों में मारे जाने वालों की तादाद 400 तक पहुंच गई है और इनमें से बेशतर मजाहमतकार थे। उधर रोहिंग्या मुसलमानों का कहना है कि उन्हें जबरदस्ती बेदखल किया जा रहा है।
इंडिया और पाकिस्तान में ईद उल अजहा आज मनाई जा रही है। इस मौके पर इंडिया के ज़ेर इंतज़ाम कश्मीर में हुकाम ने अलहदगी पसंदों को जेलों और घरों में नज़रबंद कर दिया और कई मकामात पर नमाज ईद पर पाबंदी आयद कर दी गई। श्रीनगर से रियाज मसरूर की रिपोर्ट।
1.5 साल से मुसलसल कशीदगी से जूझ रही वादी कश्मीर आज ईद उल जुहा के मौके पर भी कशीदा रही। इन मुखालिफ नारेबाजी मुजाहिरों और जुलूसों को रोकने के लिए श्रीनगर के TRC ग्राउंड में ईद के इज्तिमा पर पाबंदी आयद कर दी गई। इस दौरान सईद अली गिलानी, मीरवाइज उमर फारूक और इनके कई साथियों को घरों में नजरबंद किया गया, जबकि यासिन मलिक को जेल भेज दिया गया। जनूबी और शुमाली कश्मीर के कई कस्बों के अलावा श्रीनगर के ईदगाह इलाके में लोगों ने कदगनों के खिलाफ मुजाहरे किए। ईद के मौके पर इंटरनेट की सहूलत को भी मअतल किया गया है।
इराक के शहर सामरा के नज़दीक एक बिजली घर पर होने वाले खुदकुश हमले में 7 अफराद हलाक हो गए हैं। हमले का आगाज उस वक्त हुआ जब बारूद से भरी जैकेट पहने हुए मुसल्ला अफराद प्लांट में दाखिल हो गए और अमले को यरगमाल बना लिया। सिक्योरिटी फोर्सेस की जानिब से जवाबी कार्रवाई में 2 हमलावर हलाक हो गए, जबकि 5 ने खुद को धमाके से उड़ा लिया। हमले में प्लांट के अमले के चंद अफराद जख्मी और हलाक हुए हैं। अमरीकी सरबराही में कायम इत्तेहाद का कहना है कि उन्होंने खुद को दौलत इस्लामिया कहलवाने वाली शिद्दत पसंद तंजीम की 20 से ज़ायद गाड़ियों पर फजाई हमला किया है। ये गाड़ियां गुज़िश्ता कई रोज से शाम के सहरा में फंसे दौलत इस्लामिया के काफिले की मदद करने आ रही थी। इस काफिले में शिद्दत पसंद तंजीम के सैकड़ों जंगजू और उनके अहल खाना शामिल हैं। बसों का ये काफिला मशरक़ी शाम पहुँचने की कोशिश कर रहा है। काफिले में शामिल दौलत इस्लामिया के जंगजुओं ने लीबिया की सरहद पर एक माहदे के तहत हथियार डाले हैं और हिजबुल्ला और शामी हुकूमत की इजाजत के बाद मशरक की जानिब सफर कर रहे हैं। बसों का यह काफिला इस वक्त सहरा के मशरकी हिस्से में है, जहां शामी हुकूमत का कब्जा है। अमरीकी हुकाम ने इस खदशे का इजहार किया है कि क्यूबा में उनके सिफारतखाने पर एक सौती हमला हुआ है, जिसके नतीजे में सिफारतखाने के 19 अहलकारों की तबीयत नासाज हो गई है। तफसीलात उबैद मलिक से।
امریکی حکام کے مطابق یہ معاملہ سب سے پہلے اگست میں سامنے آیا تھا جب امریکہ نے کیوبا کے دو سفارتی اہلکاروں کو ملک بدر کیا تھا اور خیال کیا جا رہا تھا کہ یہ حملہ کئی ماہ قبل ختم ہو چکا ہے۔ تاہم جمعے کو امریکی حکومت نے اس بات کی تصدیق کی کہ یہ واقعہ حال ہی میں رونما ہوا ہے اور سفارتی اہلکاروں کی ایک بڑھتی ہوئی تعداد نے اس کی شکایت کی ہے۔ کئی اہلکاروں کی قوت سماعت متاثر ہوئی ہے جبکہ کچھ کو دماغی تکلیف کا بھی سامنا کرنا پڑا ہے۔ صوتی حملے میں صوتی آلات سے نہ سنائی دینے والی صوتی لہریں نکالی جاتی ہیں جو بہرے پن کا باعث بنتی ہیں۔ کیوبا نے اس حملے میں کسی بھی طور ملوث ہونے سے انکار کیا ہے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔
اٹھائیس اکتوبر تک آپ ہماری ریڈیو نشریات میڈیم ویو میں 1413 کلو ہرٹز پر اور شارٹ ویو میں 41 میٹر بینڈ پر 7485 کلو ہرٹز، 31 میٹر بینڈ پر 9445 کلو ہرٹز اور 25 میٹر بینڈ پر 9410 اور 11910 کلو ہرٹز پر سن سکیں گے۔
سیروینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ اقوام متحدہ کا کہنا ہے کہ میانمار کی رکھائن ریاست میں مسلمانوں کا ایک اکثریتی گاؤں 99% تباہ ہو گیا ہے اور بھارت کے زیر انتظام کشمیر میں عید کے دن متعدد مقامات پر نماز پر پابندی عائد کر دی گئی تھی اور متعدد رہنما نظر بند تھے۔ ان خبروں کی تفصیل کچھ دیر میں سنیے گا، لیکن آغاز کراچی سے جہاں متحدہ قومی موومنٹ کے رہنما اور سندھ اسمبلی میں قائد حزب اختلاف خواجہ اظہار الحسن ایک قاتلانہ حملے میں محفوظ رہے ہیں جبکہ فائرنگ کی زد میں آ کر ایک نو عمر لڑکا ہلاک ہو گیا ہے۔ پولیس کے مطابق جوابی فائرنگ میں ایک حملہ آور ہلاک ہوا تھا اور ایک پولیس اہلکار بھی مارا گیا۔ پولیس کے مطابق بفر زون کے علاقے میں عید کی نماز کے بعد اظہار الحسن نماز کے بعد گھر جا رہے تھے جب یہ واقعہ پیش آیا۔ کراچی سے ریاض سہیل۔
یہ واقعہ آج صبح بفر زون کے علاقے میں خواجہ اظہار الحسن کے پڑوس میں پیش آیا ہے۔ ڈی آئی جی ذوالفقار لاڑک کا کہنا ہے کہ عید کی نماز کی ادائیگی کے بعد خواجہ اظہار الحسن واپس جا رہے تھے کہ موٹر سائیکل پر سوار دو حملہ وروں نے ان پر فائرنگ کر دی، جس میں خواجہ اظہار الحسن محفوظ رہے جبکہ ان کا ایک محافظ اور 14 سالہ بچہ ہلاک ہو گیا۔ حملے کے بعد پولیس نے ملزمان کا تعاقب کیا اور فائرنگ کے تبادلے میں ایک حملہ آور ہلاک ہو گیا جبکہ ایک فرار ہونے میں کامیاب ہو گیا۔ خواجہ اظہار الحسن کا کہنا ہے کہ حملہ آور پولیس وردی میں ملبوس تھے اور انہوں نے ہیلمٹ پہن رکھے تھے۔
نہیں، جو مجھ سے گلے مل رہے تھے وہ زخمی ہوئے، اور وہ بچہ جو 10 سال کا تھا جس نے مجھ سے سب سے آخر میں گلے ملا، اس کی شہادت کی اطلاع ہے۔ مجھے بہت دکھ ہے اس بات کا، لیکن بہرحال قوم سے دعاؤں کا طالب ہوں، قوم سے دعاؤں کی اپیل کرتا ہوں، شہریوں سے اپیل کرتا ہوں، تمام جماعتیں ہیں جنہوں کے فون آئے، میڈیا کا بہت شکریہ کہ انہیں دعا کی۔ لیکن عید کے اس موقع پہ اتنی بڑی کاروائی ریاست کے لیے چیلنج ہے، حکومت کے لیے چیلنج ہے، بالکل بے رحمانہ طریقے سے ان کو گرفتار کرنا چاہیے، کیفر کردار تک پہنچانا چاہیے۔
خواجہ اظہار الحسن ایم کیو ایم لندن سے علیحدگی اختیار کرنے والے پاکستان کی قیادت میں شامل تھے۔ رینجرز نے جس وقت ڈاکٹر فاروق ستار کو گرفتار کیا اس وقت انہیں بھی حراست میں لیا گیا تھا۔ خواجہ اظہار الحسن سندھ اسمبلی میں قائد حزب اختلاف ہیں۔ انہیں ایس ایس پی ملیر راؤ انوار نے ایک پرانے مقدمے میں گرفتار کیا تھا جس پر حکومت سندھ نے سخت رد عمل کا اظہار کیا، جس کے بعد پولیس حلقوں میں انتہائی باثر سمجھے جانے والے ایس ایس پی راؤ انوار کو معطل کر دیا گیا۔ ایم کیو ایم پاکستان کے سربراہ ڈاکٹر فاروق ستار نے حملے کو شہر کا امن و امان بگاڑنے کی سازش قرار دیا ہے۔ ان کا کہنا تھا کہ اگر قائد حزب اختلاف کو کچھ ہو جاتا تو اس شہر میں کیا ہوتا، حکومت وقت کو انہیں تحفظ فراہم کرنا چاہیے۔
ہم سب کو یہ آگاہ کیا جاتا ہے، یہ خبریں آتی ہیں کہ آپ کی جانوں کا خطرہ ہے، لیکن اگر ہماری جانوں کا خطرہ اور ہمارے گھروں پر سیکیورٹی نہیں ہے، ہم بلٹ پروف گاڑیوں میں موو کریں گے لیکن کہیں نہ کہیں تو اتریں گے، عیدگاہ میں نماز پڑھیں گے، بھائی بارشوں میں اترنا پڑا ہمیں، تو ان ساری باتوں کے مکمل تدارک کے لیے حکومت کو ایم کیو ایم کے ساتھ ہمارے ساتھ کوآرڈینیشن پیدا کرنا ہوگا، ایک تعاون اور رابطہ پیدا کرنا ہوگا، ساری سیکیورٹی کا جائزہ لے کر فیصل بھائی کے ساتھ، عامر بھائی کے ساتھ، خالد بھائی کے ساتھ اور ہمارے سارے ایم این ایس ایم پی ایس سب غیر محفوظ ہیں۔
دوسری جانب وفاقی وزیر داخلہ احسن اقبال نے ڈی جی رینجر سے رابطہ کر کے تفصیلات معلوم کی، جبکہ آئی جی سندھ اے ڈی خواجہ کا کہنا ہے کہ حملہ شہر میں جاری دہشت گردی کی لہر کی ایک کڑی ہے۔ ریاض سہیل، بی بی سی کراچی۔
سندھ اسمبلی میں حزب اختلاف کے رہنما اظہار الحسن پر حملے کے بعد میں نے ان سے بات کی اور پہلے پوچھا کہ ان کے خیال میں ان کو ہدف کیوں بنایا گیا ہے.
لیکن دو میرا خیال ہے کہ مین مقاصد ہیں. ایک تو کراچی کے امن کے اوپر ایک بہت بڑی کاروائی تھی, عید کا دن ہے اور عید کے دن کے اوپر ایسی کاروائی, اور خاص طور پر میری اس مسجد میں نماز کی ادائیگی کا پہلے سے شیڈیول بھی نہیں تھا اور رات کو اچانک میں نے شیڈیول چینج کیا, تو یقیناً ان کو یہ اندازہ تھا کہ میں کہیں نہ کہیں نماز ضرور پڑھوں گا. تو وہ نماز کے وقت ہی یہ سارا معاملہ کراچی آپریشن میں اگر یہ ان کے ہم یہ ان کا اٹمپٹ کامیاب ہو جاتا تو کراچی کے جو پیس ہے اس کو ایک بہت بڑی وہ ضرب لگانے میں کامیاب ہو جاتے. اور دوسری اہم ترین بات یہ کہ امکن پاکستان خاص طور پہ کراچی میں جس طریقے سے کام کر رہی ہے تو لبرل پروگریسو جماعت ہے, اور یقیناً اس جماعت کی اس افیکٹونیس کو کراچی کی جو ترامیر ترقی اور ایک جو ہم نے پولیٹیکل ہارمونی کریٹ کی ہے شاید وہ بہت ساری دشمن, ملک دشمن یا امن دشمن قوتوں کو اچھا نہیں لگ رہا ہو کہ کراچی میں اب اس قسم کی سیاست ہو رہی ہے جو عدم تشدد اور عدم تصادم کی طرف ہم لے کے جا رہے ہیں.
آپ نے کہا کہ آپ نے شیڈیول بھی چینج کیا اپنی نماز کا, اور دوسری اس کا اناؤنس بھی نہیں ہوا ہوا تھا کہ کہاں جائیں گے, تو کیا آپ کو لگتا ہے کہ کوئی آپ کے قریبی لوگ ہیں جن کو پتا تھا آپ کے موومنٹ کا اور انہوں نے یہ پلان کیا ہو, منصوبہ بنایا ہو؟
ممکن ہے کہ کوئی ایسی بات ضرور ہوئی, ظاہر ہے کہ لوگوں کو تو پتا ہے کہ نماز کا شیڈیول چینج ہوا ہے, یہ بھی بالکل ممکنات میں سے ہے, ایسا ہو سکتا ہے.
اچھا, آپ لوگوں کی جو ظاہر سیاست جس طرف جا رہی ہے تو آپ لوگوں نے ایم کیو ایم لنڈن سے علیحدگی اختیار کی ہے, تو کیا ان کی طرف بھی کوئی اشارے ہو سکتے ہیں یا اس طرف بھی کوئی جا سکتا ہے شک؟
دیکھیں, بیانات تو مسلسل وہاں سے اشتعال انگیز قسم کے اور اس قسم کے آئے ہیں, لیکن یقیناً پولیس کا یہ کام ہے کہ وہ ٹھوس ثبوت کی بنیاد پر تحقیقات کو آگے بڑھاتے ہوئے ہمیں بھی آگاہ کرے اور قوم کو بھی آگاہ کرے.
پولیس نے جس بندے کے لیے کہا ہے کہ وہ مارا گیا ہے, اس کی شناخت ہوئی ہے کہ وہ کون ہے؟
جی, میں تو نہیں پہچانتا, نہ میرے لوگ پہچانتے, لیکن بہرحال کوئی شخص فرار ہوتے ہوئے مارا گیا ہے. اس کی مزید ویئر اباؤٹس یا ہمیں تفصیلات ہمیں پتہ نہیں.
اچھا, یہ بتائیے گا کہ ڈاکٹر فاروق ستار صاحب نے کہا کہ ایک کوآرڈینیشن ہونا چاہیے سندھ گورنمنٹ کے اور ایم کیو ایم کے درمیان, تو میرا خیال ہے جب آپ لوگوں کو سیکیورٹی پرووائڈ کرتے ہیں, آپ تو اپوزیشن لیڈر بھی ہیں, تو سندھ گورنمنٹ سے آپ کا کوآرڈینیشن تو ہوگا نا؟
بالکل کوآرڈینیشن ہے, لیکن ظاہر ہے یہ صرف میری ذات کا مسئلہ نہیں ہے, یہ حملہ صرف مجھ پہ نہیں ہے, یہ پوری متحدہ قوم پاکستان پہ اور تمام پرامن سیاسی جماعتوں, خاص طور پہ کراچی کے امن پہ, تو کوآرڈینیشن میں یہ ضرور ہے کہ ذمہ داری ان کی ہے. بہت سارے ایم پی ہیں جن کے پاس سیکیورٹی نہیں ہے, میرے پاس بھی ناقص سیکیورٹی تھی, وافر میدان میں اچھی سیکیورٹی نہیں تھی.
کتنی آپ کے پاس نفری تھی آپ کے ساتھ, یا آپ کے پروٹیکشن پر کتنے پولیس اہلکار تعینات ہوتے ہیں؟
میرے پاس اس وقت دو ہی تھے, دو لوگ میرے ساتھ تھے, اور ظاہر نماز کا ٹائم تھا تو جو صبح آ سکتے تھے وہ پہنچ گئے تھے, لیکن اصل چیز پولیس اہلکار کے ہونے میں اور ایک تربیت یافتہ پولیس اہلکار کے ہونے میں جو دہشت گردی قسم کی چیزوں کو محسوس کر چکے اس میں فرق.
ایم کیو ایم پاکستان کے رہنما خواجہ اظہار الحسن, اور ان پر ہونے والے اس حملے کی تفتیش پر میں نے بات کی سندھ پولیس کے سربراہ اے ڈی خواجہ سے اور پوچھا کہ کیا ہلاک ملزم کی شناخت ہو سکی ہے.
دیکھیے, اب تک کی جو تفتیش ہے اس کے مطابق یہ ایک ٹیررسٹ اٹیک ہے, اور یہ سیکوینس آف ٹیررسٹ اٹیک جو کہ پورے پاکستان میں ہو رہے ہیں, بالخصوص کراچی میں ہو رہے ہیں, ہمیں اس کی ایک کڑی لگتی ہے, اور آئیڈینٹیفیکیشن جو اکیوز کی ہے وہ اس کا عمل جاری ہے, اور ان شاء اللہ تعالیٰ ہم رات کسی وقت تک کسی اپنے نتیجے تک پہنچ جائیں گے آئیڈینٹیفیکیشن کے سلسلے میں, اور مزید تفتیش کی تفصیلات میں آپ کو ساتھ شیئر نہیں کر سکتا, لیکن یہ کہ تفتیش صحیح رخ میں جا رہی ہے.
اچھا تو یہ بتائیے گا کہ ابھی ہماری کچھ دیر پہلے اظہار الحسن صاحب سے بات ہوئی، وہ سمجھتے ہیں کہ جو سیکیورٹی فراہم کی جاتی ہے قائد حزب اختلاف کو یا باقی جو ایسے لوگ جو ہدف بن سکتے ہیں وہ بہت کم ہے؟
دیکھیے یہ تو میرے خیال ہے کہ تھریٹ اسیسمنٹ ہوتی ہے، اور آج بھی ان کے ساتھ 3 پولیس آفیسرز موجود تھے بیک وقت، اور جس میں سے ایک شہید ہو گیا، 2 زخمی ہیں اور ان کی جان اللہ نے بچائی، لیکن اس میں پولیس کا ایک بڑا کلیدی کردار تھا اور انہوں نے بڑی جان فشانی سے اپنی جانوں کا نذرانہ دے کے بھی ان کی جان کی حفاظت کی۔ خواجہ اظہار صاحب کے پاس ہمارے ریکارڈ کے مطابق 8 پولیس آفیسرز ہیں جو کہ ان کے ساتھ ڈیوٹی کرتے ہیں، لیکن ہم بہرحال ان کی سیکورٹی کو ایک دفعہ پھر یہ جو موجودہ اٹیک ہوا اس کے بعد ریویو کریں گے انشاءاللہ، اور اگر ان کو ضرورت ہوئی تو اس میں اضافہ بھی ہو سکتا ہے۔
اچھا، حال میں ظاہر ہے جو ایم کیو ایم پاکستان ہے اس نے جو ایک سیاسی راستہ اختیار کیا ہے، اس کے تناظر میں ان کی ایم کیو ایم لندن سے ایک طرح سے بنتی ہے مخاصمت، جھگڑا یا ان کے خلاف ایک رد عمل بنتا ہے، تو آپ کے خیال میں کیا ایم کیو ایم لندن کے انوالومنٹ، کیا ملوث ہونے کا امکان ہے اس حملے میں؟
جب تک دیکھیں تفتیش کے کسی اہم مرحلے تک نہیں پہنچ جاتے تب تک یہ بات کہنا قبل از وقت ہوگا، اور انشاءاللہ تعالی اگلے 48 گھنٹے میں کافی ساری چیزیں کلیئر ہو جائیں گی۔
یہ تھے سندھ پولیس کے سربراہ اے ڈی خواجہ۔ سیروینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ کراچی گزشتہ دنوں شدید بارشوں کی لپیٹ میں رہا، موسلا دھار بارشوں سے شہر کے بہت سے نشیبی علاقے زیر آب آ گئے۔ شہر کی بڑی بڑی شاہراہوں پر پانی جمع ہونے کے باعث معمول کا ٹریفک بھی متاثر ہوا اور شہریوں کو شدید مشکلات کا سامنا کرنا پڑا۔ بارشوں کے بعد کھلے میدان اور عام اور عید گاہوں میں پانی جمع ہو گیا تھا، جس کے بعد یہ خدشہ ظاہر کیا جا رہا تھا کہ لوگوں کو شاید عید کی نماز کی ادائیگی کے لیے بھی متبادل جگہیں تلاش کرنی پڑے۔ اس پر مزید بات کرنے کے لیے کراچی سے براہ راست ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں نامہ نگار ریاض سہیل۔ ریاض، یہ بتائیے گا کہ کیا آج جب عید کی نمازیں ادا کی جا رہی تھیں تو نمازیوں کو کیا کوئی دقت کا سامنا کرنا پڑا؟
جی جاوید، زیادہ تر جو عید نماز ہیں وہ مساجد میں ادا کی گئی ہیں۔ جو 2 بڑی عیدگاہیں ہیں، پولو گراؤنڈ اور نیشنل پارک، اس کو تو اس کا وہاں سے تو پانی نکال دیا گیا تھا، جبکہ ناظم آباد اور دیگر علاقوں کی جو عیدگاہیں تھیں اس میں پانی بدستور موجود تھا۔ اسی طرح لیاری میں جو ہاکی اسٹیڈیم ہے اس میں بھی پانی موجود تھا۔ کافی کوششیں کی گئی تھیں اس میں، سٹی گورنمنٹ اور بلدیات کی جو وزارت ہیں اس کی جانب سے، اس کے بعد پاکستان جو فوج ہے، بحریہ ہے، انہوں نے بھی بڑی کوشش کی تھی کہ ڈی واٹرنگ مشینیں فراہم کی جائیں تاکہ شہر کی سڑکوں سے اور جو عیدگاہیں ہیں اور آس پاس کے علاقوں سے پانی نکال دیا جائے، کیونکہ سٹی گورنمنٹ کے جو ناظم ہیں وسیم اختر، وہ پہلے ہی واضح کر چکے تھے کہ ان کے پاس صرف 9 ڈی واٹرنگ جو مشینیں ہیں، اس وجہ سے پانی کی نکاسی میں مشکلات آ رہی ہیں۔ مگر اس طریقے سے عیدگاہوں میں پانی موجود تھا، مگر جو نماز ہے وہ مساجد میں زیادہ تر ادا کی گئی۔
کراچی سے ریاض سہیل، بہت بہت شکریہ۔ پاکستان کے صوبہ بلوچستان سے تعلق رکھنے والے لاپتہ افراد کے رشتہ داروں کی علامتی بھوک ہڑتال کا سلسلہ عید کے روز بھی جاری رہا۔ بھوک ہڑتال پر بیٹھے لاپتہ افراد کے رشتہ داروں کی تنظیم وائس فور بلوچ مسنگ پرسنز کے وائس چیئرمین ماما قدیر بلوچ کا کہنا ہے کہ جب تک لاپتہ افراد کا مسئلہ حل نہیں ہوتا اس وقت تک ان کا احتجاج جاری رہے گا۔ تفصیلات کے ساتھ کوئٹہ سے محمد کاظم۔
بائیں ہاتھ پر سیاہ پٹی باندھے ماما قدیر بلوچ عید کے روز بھی اس علامتی بھوک ہڑتالی کیمپ میں بیٹھے رہے جو کہ گزشتہ کئی سال سے پریس کلب کوئٹہ کے قریب قائم ہے۔ بھوک ہڑتالی کیمپ میں لوگ ان سے ملاقات کرنے کے لیے بھی آتے رہے۔ عید کے روز بھی علامتی بھوک ہڑتال جاری رکھنے سے متعلق سوال پر ماما قدیر بلوچ کا کہنا تھا،
ہم ہر سال عید پہ احتجاج کرتے ہیں کیونکہ ہمارے لاپتہ افراد اور مسخ شدہ لاشوں کے غم میں ہم لوگ ہمیشہ عید جو ہے نا سوگ کے طریقے سے مناتے ہیں۔ عید کا عید اسلامی تہوار ہے اور خوشی کا دن ہے جو ہمیں بلوچوں کو نصیب نہیں ہے۔ یہ 16 سال سے جو ہے ہم احتجاج کرتے آ رہے ہیں کہ ہمارے لوگ لاپتہ ہیں۔
ماما قدیر نے بتایا کہ لاپتہ افراد کی بازیابی کے لیے کوئی پیش رفت نہیں ہوئی۔ ان کا دعویٰ ہے کہ لاپتہ افراد کی تعداد میں اضافہ ہوا ہے۔ मामा कदीर का कहना था कि जब तक लापता अफराद का मसला हल नहीं होता उस वक्त तक एहतजाज का सिलसिला जारी रहेगा।
जब तक के हमारे मिसिंग पर्संस बाजियाब नहीं हुए हैं या अदालतों में उनको पेश नहीं किया गया है या ऑपरेशन बंद नहीं हुआ है या मशकशुदा लाशों का गिराना बंद नहीं हुआ है उस वक्त तक ये एहतजाज हमारा जारी रहेगा।
पहले लापता अफराद के रिश्तेदार ईद के रोज एहतजाजी मुजाहरा भी किया करते थे लेकिन गुज़िश्ता 2 साल से एहतजाजी मुजाहरा नहीं हो रहा। मामा कदीर इसकी वजह खौफ के माहौल को करार देते हैं।
अब ये 2 साल से जो है ना लोगों में इतना खौफ हिरास डाला गया है लवाकिन में क्योंकि अगर वो कोई अपने लापता अफराद के लिए बात करे या मुजाहरा करे तो दूसरे दिन उसको उठा लेते हैं, उसको धमकी दे देते हैं कि अगर आपने कैंप जाके मुजाहरा किया तो आप लोगों को भी हम उठाएंगे।
बलूचिस्तान में लापता अफराद का मसला साबिक फौजी सदर परवेज मुशर्रफ के दौर में हालात की खराबी के बाद से सन 2002 में शुरू हुआ था। वॉइस फॉर बलोच मिसिंग पर्संस के मुताबिक लापता अफराद की तादाद हजारों में है। ताम हुकूमत बलूचिस्तान के तर्जुमान अनवार काकड़ का कहना है कि इनकी तादाद 100 के लगभग है। वो कहते हैं कि इस मसले को रियासत और रियासती इदारों के खिलाफ प्रोपगंडे के तौर पर बड़ा चढ़ा के पेश किया जा रहा है। मोहम्मद काजिम, BBC, क्वेटा।
उधर भारत के ज़ेर इंतज़ाम कश्मीर में भी ईद उल अज़हा के मौके पर हुकाम ने अलहदगी पसंदों को जेलों और घरों में नज़रबंद कर दिया और कई मकामात पर नमाज ईद पर पाबंदी आयद कर दी गई। इसके बावजूद मुख्तलिफ मकामात पर ईद के बड़े इज्तमाआत मुनाक़िद हुए, ताहम कतगनों और नाकाबंदी के खिलाफ बाज़ मकामात पर मुज़ाहरे किए गए। इस दौरान फ़ौज ने दावा किया है कि उसने लश्कर तैयबा से वाबस्ता एक अस्करियत पसंद को तसादम के दौरान हलाक कर दिया है। श्रीनगर से रियाज मसरूर।
गुज़िश्ता 1.5 बरस से मुसलसल कशीदगी से जूझ रही वादी कश्मीर आज ईद उल अज़हा के मौके पर भी कशीदा रही। हिंद मुखालिफ नारेबाजी, मुजाहरों और जुलूसों को रोकने के लिए श्रीनगर के TRC ग्राउंड में ईद के इज्तिमा पर पाबंदी आयद कर दी गई थी। ताहम श्रीनगर की सबसे बड़ी ईदगाह में बड़ी तादाद में लोगों ने ईद की नमाज अदा की। कतगनों के खिलाफ कई अजला के साथ साथ श्रीनगर में नौजवानों ने हिंद मुखालिफ मुजाहरे किए, ताहम इन्हें मुंतशिर करने के लिए पुलिस ने छर्रों और टेयर गैस का इस्तेमाल किया। पुलिस कार्रवाई में मुतअद्दिद नौजवान जख्मी हो गए हैं। हुकाम ने कल रात ही अलहदगी पसंद रहनुमाओं सईद अली गिलानी, मीरवाइज उमर फारूक और इनके कई साथियों को घरों में नजरबंद किया था जबकि यासीन मलिक को जेल भेज दिया गया था। दरअसल कल रात श्रीनगर में पुलिस की एक गाड़ी पर हुए मुसल्ला हमले में एक पुलिस एहलकार की हलाकत और कई दीगर के जख्मी होने के बाद श्रीनगर और दूसरे अजला में हाई अलर्ट जारी किया गया है। लेकिन आज सुबह फौज ने दावा किया कि लश्कर तैयबा के साथ वाबस्ता अशफाक पडर नामी एक अस्करियत पसंद को मुख्तसर तसादुम के दौरान हलाक किया गया। पुलिस तर्जमान ने दावा किया है कि अशफाक पडर कश्मीरी फौजी उमर फयाज के अगवा और कत्ल में मुलव्वस था। इस हलाकत के खिलाफ अवामी मुजाहरे के खदशे से हुक्काम ने इंटरनेट की सहूलत को मुअत्तल कर दिया है। पुलिस का कहना है कि मुसल्ला शिदत पसंद के खिलाफ कई माह से जारी ऑपरेशन ऑल आउट के दौरान मुसल्ला ग्रुपों के तकरीबन सभी आला कमांडर मारे गए हैं और अब शिद्दत पसंदों ने शहरों और कस्बों से हिजरत करके पहाड़ों और गारों में पनाह ली है। इंस्पेक्टर जनरल मुनीर खान।
हाई रिचेस पे कई जगह खबर है कि वो चले गए हैं टाउन्स में, जैसे पहले बिल्ट अप एरियाज में बड़ा फ्रीली घूमते थे, अब वो उनका घूमना बंद हो गया है। एंड जो दूसरी बात यह है कि उन्होंने स्पेस दी है फॉरेन मिलिटेंट्स को, चाहे वो जैश के हैं।
वाजह रहे गुज़िश्ता बरस जुलाई में मुसल्ला कमांडर बुरहान वानी की हलाकत के बाद कश्मीर में हिंद मुखालिफ अवामी तहरीक जारी है जिसे दबाने के लिए सरकारी कार्रवाइयों में अब तक 100 से ज्यादा अफराद मारे गए हैं और 10,000 जख्मी हैं। इस दौरान वादी में एहतजाजी मुजाहरों और जुलूसों पर मुसलसल पाबंदी है। रियाज मसरूर, BBC, श्रीनगर।
भारत की रियासत बिहार इन दिनों शदीद तरीन सैलाब से दोचार है जहां 500 से ज्यादा अफराद उसकी जद में आकर हलाक हो गए हैं। 21 अजला में तकरीबन 2.25 करोड़ अफराद इससे मुतासर हैं और इसी दौरान बिहार के आबी वसाइल के वजीर ने कहा है कि बिहार के सैलाब की असल वजह चूहे हैं। BBC उर्दू ऑनलाइन की रिपोर्ट पेश कर रहे हैं फराज हाशमी।
इंडिया की रियासत बिहार में जब शराब पर पाबंदी आयद की गई थी तो पुलिस ने लाखों लीटर शराब जब्त की थी। फिर अचानक शराब की बोतलें खाली मिलीं तो दारुल हुकूमत पटना के एक आला पुलिस अहलकार मन्नू महाराज ने मीडिया को बताया कि उन्हें पुलिस इंस्पेक्टरों ने बताया है कि हजारों लीटर जब्त शुदा शराब चूहे पी गए हैं। बिहार के आबी वसाइल के वजीर राजीव रंजन सिंह उर्फ लल्लन सिंह ने जुमे को एक रिव्यू मीटिंग में बताया कि बिहार में सैलाब की तबाही का असल सबब चूहे हैं। बतौर खास कमला बालन दरिया के बंध के पास रहने वाले लोग अपना अनाज बंद पर मचान बनाकर रखते हैं जिससे वहां चूहे आते हैं और चूहे बंद में सुराख बनाते हैं जिसके नतीजे में یہ تباہی ہوئی ہے۔ اس کے ساتھ ہی انہوں نے بتایا کہ حکومت نے 72 گھنٹوں میں ان سوراخوں کو بند کر دیا ہے۔ اس کے علاوہ بہار کے آبپاشی اور ڈیزاسٹر مینجمنٹ کے وزیر دنیش چندر یادیو نے بھی کہا کہ چوہے ایک زمانے سے بندھ کو کمزور کرتے رہے ہیں اور سیلاب کا موجب بنتے ہیں۔ انہوں نے بتایا کہ بہت عرصے سے یہ مسئلہ چلا آ رہا ہے، اب اس کا کیا کر سکتے ہیں؟ کیا آپ چوہوں کو ہمیشہ کے لیے کسی جگہ سے بھگا سکتے ہیں؟ مچھر اور چوہے ہمیشہ سے مسئلہ ہیں۔ ریاست میں حزب اختلاف راشٹریہ جنتا دل کے سینئر لیڈر اور ریاست کے سابق وزیر خزانہ عبدالباری صدیقی نے چوہوں کو سیلاب کا ذمہ دار بتانے پر حکومت کو تنقید کا نشانہ بنایا ہے۔ انہوں نے کہا کہ چوہے شراب گٹ کر جاتے ہیں، اناج کھا جاتے ہیں، اب تو چوہے ریاست میں سیلاب بھی لا رہے ہیں۔ اگر چوہے اس قدر طاقتور ہیں تو انہیں ہی حکومت کی ذمہ داری سونپ دینی چاہیے۔
تفصیلات بتا رہے تھے فراز ہاشمی۔ سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں، پروگرام ابھی جاری ہے۔
اتنا سناٹا کیوں ہے بھائی؟ لائٹس،
کیمرا، ایکشن۔ میرے بارے میں اتنا مت سوچنا، دل میں آتا ہوں سمجھ میں نہیں۔ کہ میں ہوں ہیرو
تیرا۔ باکس آفس کا بادشاہ کون؟ فلم ہٹ رہی یا مس؟
کون کمبخت برداشت کرنے کو پیتا ہے؟
ہم تو پیتے ہیں کہ یہاں پر بیٹھ سکیں، پاروں کو بھلا سکیں۔
بیری پیا بڑا بے دردی عشق۔
بالی ووڈ کی دلچسپ خبریں، بڑے بڑے سٹارز کے ساتھ چھوٹی چھوٹی ملاقاتیں اور کھٹی میٹھی باتیں، فلم سٹارز کی پاپولیرٹی اور کنٹروورسیز۔ پردے کے پیچھے کیا ہے، سنیے یہ سب کچھ ہر سنیچر کی شام سیربین میں آپ کی اپنی نصرت جہاں کے ساتھ۔
اور کھیلوں کی خبروں کے ساتھ سبا ناز۔
انگلینڈ کی خواتین کرکٹ ٹیم کی کپتان شارلٹ ایڈورڈز نے ٹی ٹوینٹی کرکٹ سے ریٹائرمنٹ کا اعلان کر دیا ہے۔ ان کا کہنا ہے کہ وہ مستقبل میں کوچنگ کا ارادہ رکھتی ہیں۔ شارلٹ نے گزشتہ 20 سالوں میں انگلینڈ کی 309 میچوں میں نمائندگی کی، جن میں سے 220 میچوں میں انہوں نے انگلینڈ ٹیم کی قیادت کی ہے۔ شارلٹ نے یہ اعلان ان کی ٹیم ساؤدرن ویپرز کے ویسٹرن سٹارم کے ہاتھوں 8 وکٹوں سے شکست کے بعد کیا۔ ٹی ٹوینٹی کا یہ فائنل پہلی بار ویسٹرن سٹارم نے جیت لیا ہے۔ انڈیا کے ہیڈ کوچ روی شاستری نے مہندر سنگھ دھونی کو ان کے ملک کے بہترین وکٹ کیپر قرار دیا ہے۔ وہ کل کولمبو میں ہونے والے انڈیا اور سری لنکا کے درمیان ون ڈے سیریز کے آخری میچ میں اپنا 300واں ون ڈے کھیلیں گے۔ فٹ بال ورلڈ کپ کوالیفائر راؤنڈ میں انگلینڈ نے مالٹا کو 4-0 سے ہرا دیا، جبکہ اسکاٹ لینڈ نے لتھوینیا کو 3-0 سے ہرایا اور گروپ میں تیسری پوزیشن حاصل کی۔ ادھر گروپ سی میں آئرلینڈ کو پلے آف راؤنڈ میں پہنچنے کے لیے صرف 1 پوائنٹ درکار ہے۔ آئرلینڈ نے گروپ سی میں سین میرینیو کو 3-0 سے شکست دی۔ برطانوی ٹینس پلیئر کائل ایڈمنڈ نیو یارک میں ہونے والے یو ایس اوپن کے تیسرے راؤنڈ میں کینیڈا کے ڈینس شپالوف کے خلاف میچ میں بیک انجری کی وجہ سے ریٹائر ہو گئے۔ ومبلڈن فائنلسٹ میرن چلچ ارجنٹینا کے ڈیاگو شوارٹسمین سے شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئے، جبکہ امریکہ کے سیم کیوری، جرمنی کے میشا زیواریف، جنوبی افریقہ کے کیوین اینڈرسن اور اسپین کے پیبلو کارینو بسٹا نے تیسرے راؤنڈ میں اپنے اپنے میچ جیت لیے ہیں۔ یو ایس اوپن کے خواتین مقابلے میں روس کی ٹینس پلیئر ماریا شراپووا نے امریکہ کی سوفیا کینن کو 7-5 اور 6-2 سے شکست دی، جبکہ فرانس کی کیرولائن گارسیا جمہوریہ چیک کی پیٹرا کیویٹووا سے شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئیں، اور گاربی نے موگوروزا، کارلا سوارز، نوارو اور وینس ویلیمز چوتھے راؤنڈ میں پہنچ گئی ہیں۔
سبناز سے آپ نے کھیلوں کی خبریں سنی۔ سیربین بی بی سی اردو سروس سے پیش کیا جا رہا ہے۔ میانمار میں مسلمانوں کی حالت زار کی تفصیل، اور دلی سے ہفتے وار ریڈیو کالم دوسرا پہلو آیا چاہتا ہے۔ یہاں پروگرام کے نصف پر سماعت کیجیے اہم عالمی خبروں کا خلاصہ، جو پیش کر رہی ہیں نادیہ سلیمان۔
کراچی میں متحدہ قومی موومنٹ کے رہنما اور سینئر اسمبلی میں قائد حزب اختلاف خواجہ اظہار الحسن ایک قاتلانہ حملے میں محفوظ رہے ہیں، جبکہ ایک بچہ اور ایک حملہ آور ہلاک ہو گئے ہیں۔ میانمار کی ریاست رکھائن میں روہنگیا مسلمانوں کے اکثریتی علاقے میں 2600 سے زیادہ مکانات کو جلا دیا گیا ہے۔ دوسری جانب بنگلہ دیش کی پولیس نے میانمار سے آنے والے پناہ گزینوں کو سرحد پار کرنے سے روکنے کے حکومتی احکامات کو نظر انداز کر دیا ہے۔ عراق کے شہر سامرا کے نزدیک ایک بجلی گھر پہ ہونے والے خودکش حملے میں 7 افراد ہلاک ہو گئے ہیں۔ امریکی سربراہی میں قائم اتحاد کا کہنا ہے کہ انہوں نے خود کو دولت اسلامیہ کہلوانے والی شدت پسند تنظیم کی 20 سے زائد گاڑیوں پہ شام میں فضائی حملہ کیا ہے۔ امریکی حکام نے خدشے کا اظہار کیا ہے کہ کیوبا میں ان کے سفارت خانے پر صوتی حملہ ہوا ہے جس میں 19 اہلکاروں کی طبیعت ناساز ہو گئی ہے۔ یہ بی بی سی اردو سروس ہے۔
سربینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ بالی ووڈ راؤنڈ اپ ذرا دیر میں سماعت کیجیے گا، لیکن پہلے یہ خبر کہ انسانی حقوق کی تنظیم ہیومن رائٹس واچ نے سیٹلائٹ سے لی گئی تصاویر کے تناظر میں کہا ہے کہ میانمار کی ریاست رکھائن میں روہنگیا مسلمانوں کی اکثریت پر مبنی گاؤں 99% تباہ ہو چکا ہے، 700 سے زیادہ مکانات جلا دیے گئے ہیں، جبکہ اقوام متحدہ کی پناہ گزینوں کی امداد کے ادارے UNHCR کے مطابق اب تک تقریباً 58,000 روہنگیا مسلمان اپنی جانیں بچا کر پڑوسی ملک بنگلہ دیش جا چکے ہیں۔ نامہ نگاروں کے مراسلوں پر مبنی تفصیلات کے ساتھ نازیہ گلزار۔
میانمار کی ریاست رکھائن میں روہنگیا مسلمانوں کے اکثریتی علاقے میں بڑی تعداد میں مکانات جلائے جانے کی کارروائی پر میانمار حکام نے رکھائن روہنگیا سلویشن آرمی پر اس واقعے کی ذمہ داری عائد کی ہے، لیکن جان بچا کر بنگلہ دیش بھاگنے والے روہنگیا مسلمانوں نے کہا کہ ان کے گھروں کو جلانے اور قتل و غارت کے واقعات کے پیچھے میانمار کی فوج کا ہاتھ ہے جو چاہتی ہے کہ وہ میانمار میں نہ رہیں، جبکہ میانمار کی حکومت کے مطابق وہ علاقے سے مزاحمت کاروں کو باہر نکال رہی ہے تاکہ عام شہریوں کا تحفظ کیا جا سکے۔ ادھر انسانی حقوق کی تنظیم ہیومن رائٹس واچ کے ایک سینئر اہلکار فل رابرٹسن نے بی بی سی سے بات کرتے ہوئے سیٹلائٹ سے لی گئی تصاویر کے حوالے سے بتایا،
سیٹلائٹ سے لی گئی جو تصاویر ہمیں ملی ہیں ان میں دیکھا جا سکتا ہے کہ روہنگیا گاؤں مکمل طور پر تباہ ہو چکا ہے۔ جہاں تک ہم دیکھ سکتے ہیں یہ تباہی 25 تاریخ کی صبح کو ہوئی اور بظاہر یہ مکمل تباہی ہے۔ گاؤں کی تقریباً 99% عمارتیں تباہ ہو چکی ہیں۔
اقوام متحدہ کے پناہ گزینوں کی امداد کے ادارے UNHCR کے مطابق اب تک تقریباً 58,000 روہنگیا مسلمان اپنی جانیں بچا کر پڑوسی ملک بنگلہ دیش جا چکے ہیں، جبکہ 20,000 کے قریب افراد دونوں ملکوں کے درمیان سرحد کا کام کرنے والے دریائے ناف کے کنارے پھنسے ہوئے ہیں۔ کہا جا رہا ہے کہ امدادی کارکنان کو صورتحال سنبھالنے میں کافی مشکلات کا سامنا ہے۔ ایک امدادی ادارے کے ساتھ منسلک کرس لیوا کہتی ہیں کہ میانمار سے بڑی تعداد میں لوگوں کو زبردستی ان کے گھروں سے نکالا گیا۔
ہزاروں کی تعداد میں لوگ پھنسے ہوئے ہیں یا سرحد پار کرنے کی کوشش کر رہے ہیں، اور آپ کو معلوم ہے کہ کچھ لوگ 4-5 دن سے پہاڑوں میں یا گاؤں سے باہر بچوں کے ساتھ رہ رہے ہیں، بارشیں بھی ہو رہی ہیں۔ ان لوگوں کے پاس کھانے کو بھی کچھ نہیں، کیونکہ جب انہوں نے اپنے گھر بار چھوڑے تو ساتھ کچھ نہیں رکھا۔ بعض بچے بیمار ہو چکے ہیں لیکن ان کے پاس رہنے کے لیے کوئی مناسب خیمے نہیں ہیں۔
انسانی حقوق کے لیے کام کرنے والے ادارے ایمنیسٹی انٹرنیشنل کی ایک سینئر کارکن کہتی ہیں، وہ کہہ رہی ہیں کہ ہم نے تصاویر دیکھی ہیں اور ہمیں تصدیق شدہ رپورٹس بھی ملی ہیں کہ ایک بڑی تعداد میں لوگ بنگلہ دیش گئے ہیں اور انہیں گولی لگنے کی طرح کے زخم بھی لگے ہوئے ہیں۔ ان افراد میں عورتیں اور بچے شامل ہیں جو نہ تو جنگجو ہیں اور نہ وہ کسی طرح کی بھی بغاوت کے لیے کام کر رہے ہیں۔ جبکہ بنگلہ دیش کے وزیر اطلاعات نے بی بی سی سے بات کرتے ہوئے کہا کہ ان کا ملک پناہ گزینوں کے اس بحران سے نمٹنے کی پوری کوشش کر رہا ہے۔
ہم بیمار بچوں اور جو لوگ سرحد پر پھنسے ہوئے ہیں ان کو امداد فراہم کر رہے ہیں۔ وہ لوگ جو پہلے ہی بنگلہ دیش میں داخل ہو چکے ہیں ہم انہیں واپس نہیں بھیج رہے، لیکن ہم پناہ گزینوں کے بنگلہ دیش میں داخلے کی حوصلہ افزائی نہیں کر کر رہے۔
دوسری جانب بنگلہ دیش نے ہمسایہ ملک میانمار پر اپنی فضائی حدود کی خلاف ورزی کا الزام عائد کرتے ہوئے سخت احتجاج کیا ہے۔ ڈھاکہ میں بنگلہ دیش کی وزارت خارجہ کا کہنا ہے کہ جمعے کو میانمار کے ہیلی کاپٹر 3 مرتبہ ان کی فضائی حدود میں داخل ہوئے۔ میانمار میں حکام کے مطابق تشدد کا آغاز اس وقت ہوا جب روہنگیا شدت پسندوں نے گزشتہ جمعے کو 30 پولیس اسٹیشنوں پر حملہ کیا اور اس کے بعد شروع ہونے والی جھڑپوں کے نتیجے میں فوج کو بلانا پڑا۔
تفصیلات پیش کر رہی تھی نازیہ گلزار۔ اور اب ایک مرتبہ پھر رخ کرتے ہیں پاکستان کا، جہاں صوبہ خیبر پختونخوا پاکستان کا وہ واحد صوبہ ہے جہاں گھریلو تشدد کے خلاف خواتین کو تحفظ فراہم کرنے کا قانون موجود نہیں۔ 4 برس بعد اس قانون کا مسودہ حکمران جماعت کی خواتین ارکان کی جانب سے تیار تو کر لیا گیا ہے، لیکن اس مجوزہ قانون پر خواتین کے حقوق کے کارکنوں کی جانب سے شدید اعتراضات سامنے آ رہے ہیں۔ اس نئے قانون اور ان پر اعتراضات کی تفصیل کے ساتھ عزیز اللہ خان۔
گھریلو تشدد سے متاثرہ خاتون ان دنوں قانونی مشاورت کے لیے مختلف امدادی اداروں کے چکر لگا رہی ہیں۔ خاتون نے اپنا نام ظاہر نہ کرنے کی شرط پر بتایا کہ اس وقت ان کے خلا، بچوں کی حوالگی اور ایک حملے کے مقدمات ان دنوں عدالتوں میں زیر سماعت ہیں اور وہ حکومت اور امدادی اداروں سے مدد مانگ رہی ہیں۔
میں تو نہیں جا رہی تھی عدالت میں، میں پھر بھی نہیں جا رہی تھی، لیکن میرے پہ جو 17 سال مار پیٹ ہوئی ہے، جو تکلیف میں نے گزاری ہے، وہ میری بچی گزاری ہے، میں نہیں چاہتی تھی، اس لیے میں عدالت تک گئی ہوں، میں اس مرد کے ساتھ نہیں رہنا چاہتی۔ میرے خلا کا کیس چل رہا ہے، یہ وکیل میں نے خود پکڑے، لیکن فی الحال تو میرا کوئی کام شام بھی نہیں ہے، اور بس میری جو تکلیف ہے اللہ تعالیٰ نے ہم پہ ہی ڈالے، بس اللہ تعالیٰ آسان کرے ہم پہ یہ تکلیف، اور کسی نے میرے لیے کچھ نہیں کیا۔
اس طرح کی متعدد خواتین دارالامان اور مختلف شیلٹر ہومز میں پناہ لیے ہوئے ہیں، ان میں بیشتر کو قانونی مشکلات کا سامنا ہے۔ ایک غیر سرکاری تنظیم عورت فاؤنڈیشن کے مطابق گزشتہ 3 ماہ میں صرف 3 اخباروں میں شائع ہونے والے تشدد کے واقعات کی تعداد 188 ہے۔ خیبر پختونخوا میں خواتین پر گھریلو تشدد کو روکنے کے لیے قانون حکمران جماعت اور جماعت اسلامی کی طرف سے تیار تو کر لیا گیا ہے، لیکن اسمبلی میں پیش ہونے سے قبل ہی اس پر سنگین اعتراضات سامنے آ رہے ہیں۔ ان میں بلوغت کی عمر کا تعین 18 سے کم کر کے 15 سال کرنا، اصلاح کی غرض سے والد اور شوہر کو خواتین اہل خانہ کے خلاف اقدامات کی اجازت دینا، اور گھریلو تشدد کی تعریف سے نفسیاتی اور معاشی تشدد کو حذف کرنا شامل ہیں۔ اس بل کی ایک محرک جماعت اسلامی سے تعلق رکھنے والی خاتون رکن صوبائی اسمبلی راشدہ رفعت نے اس کا دفاع کرتے ہوئے بی بی سی کو بتایا کہ اس بل میں انہوں نے جو تجاویز دی ہیں وہ شریعت کے عین مطابق ہیں۔
یہ اجازت جو قرآن نے دی ہے بس اتنی دی ہے، اور اس طرح کے بل اگر دوسرے لوگ بناتے ہیں اور اس میں شریعت کا لحاظ بھی نہیں کرتے تو وہ ایک مطلب ہے بحث طلب بات کی، آخر میں کیوں ایسا نہیں کرتے؟ ہم شریعت کے حدود کے اندر رہتے ہوئے جو بل بنا جو بنایا ہے اس پر اعتراضات کا کوئی جواز اس لیے نہیں بنتا کہ ابھی جو تشدد ہے آپ نہیں روک سکتے۔ تشدد کیا جاتا ہے اور آپ اس کو کہتے ہیں کہ یہ تو ہے ہی، اور جو جتنا طاقتور ہوگا وہ اتنا ہی اس کو اپنے آپ کو بچا لے گا۔ ہم نے یہ کوشش کی ہے پروٹیکشن کمیٹی بنا کے، وہ 15 لوگوں کی جو کمیٹی ہے وہ بڑے باثر لوگ ہیں، اور ان کا اگر سسٹم ٹھیک ہو، میں سمجھتی ہوں سسٹم اگر ٹھیک ہو تو یہ تمام چیزیں ٹھیک ہو جائیں گی۔
توقع ہے کہ یہ بل آئندہ اسمبلی کے اجلاس میں پیش کر دیا جائے گا، جس کے بعد اس پر بحث اور ماہرین سے تجاویز لی جائیں گی، اور اگر یہ بل ایوان میں منظور کر لیا جاتا ہے تو اسے قانون کا حصہ بنا دیا جائے گا۔ سول سوسائٹی کے اراکین کا کہنا ہے کہ اس مجوزہ بل میں ایسی تجاویز شامل ہیں جس سے گھریلو تشدد بڑھنے کا امکان ہے۔ خواتین کے حقوق کے لیے کام کرنے والی ایک رکن رکشندہ ناس کہتی ہیں کہ اس مجوزہ بل میں متعدد ایسی تجاویز ہیں جس سے وہ متفق نہیں ہیں۔
نہ ڈیفینیشن ڈومیسٹک وائلنس کی، اور نہ جو ہے وہ میریٹل ریپ جو ہے اس کو اس کے اندر ایڈریس کیا گیا۔ اس کے اندر ایک اسٹرکچرل فلا انہوں نے ڈالا، اور وہ یہ فلا تھا کہ اس کے اندر جو انہوں نے چائلڈ کی ایج ڈال دی ہے، یہ اپنا ہی جو چائلڈ میرج ریسٹرین ایکٹ کی جو ڈیفینیشن میں 1 سال بڑا ہوا ہے اس کو یہ ریورس کر رہی ہیں۔ تیسرا، اس کے اندر جو آپ کریکٹیو میئرز دے رہے ہیں جو کہ ہم سمجھتے ہیں کہ آلریڈی उस सोसाइटी में, चाहे वो वली के नाम पे है, चाहे आपके जो जो पैट्रियाकल आपके इंस्टीट्यूशन है, और ख़ास तौर पे पाकिस्तान में मैरिज सबसे ज़्यादा पैट्रियाकल इंस्टीट्यूशन है, उसमें आप उनको वो इख्तियारात दे रहे हैं जो कि वजह बनते हैं डोमेस्टिक वायलेंस के। तो अगर आप इस बिल को पढ़ें तो इसके अंदर आपको काफ़ी चीज़ें ऐसी नज़र आएंगी कि जो लगता है कि बजाय कॉकस ने वो हमारे केस को फाइट करते काउंसिल ऑफ इस्लामिक आइडियोलॉजी के साथ, उन्होंने उनकी जो तजावीज़ हैं उनको एडजस्ट करने की इस कानून के अंदर कोशिश की है।
सूबाई असेंबली में अगर ये बिल बहस और माहिरीन की तजावीज़ के बाद मंजूर भी कर लिया जाता है, लेकिन हुकूमत के लिए इस कानून पर अमल दरामद एक मुश्किल काम होगा। अजीज़ुल्लाह खान, BBC, पिशावर।
और अब वक्त हुआ है हमारे दिल्ली के नामा नगार शकील अख्तर के हफ्तावार कॉलम दूसरा पहलू का।
गुज़िश्ता हफ्ते जब हरियाणा की एक अदालत ने डेरा सच्चा सौदा के सरबराह बाबा गुरमीत राम रहीम को रेप के दो मामलों में मुजरिम करार दिया तो बाबा के हज़ारों हामी एहतजाज में तशद्दुद पर उतर आए। दिलचस्प पहलू यह है कि रियासती हुकूमत ने गुरमीत राम रहीम के 1,00,000 से ज़्यादा हामियों को पंचकुला की अदालत और उसके अतराफ में इन इत्तलात के बावजूद एक रोज़ पहले से जमा होने दिया था कि फ़ैसला नामुवाफिक होने की सूरत में बाबा के हामी तशद्दुद पर उतर सकते हैं। उनके हामियों ने फैसला आते ही शहर में दर्जनों गाड़ियों को आग लगा दी, सरकारी और निजी अमलाक को नुकसान पहुँचाया, सहाफ़ियों पर हमले किए। हज़ारों सिक्योरिटी अहलकारों की मौजूदगी के बावजूद पूरा शहर यरगमाल बनकर रह गया। मीडिया में हर चैनल पर रियासत की BJP हुकूमत पर तनकीद होने लगी और तजज़ियाकार इस्लाह कानूनियत और तखरीबकारी को रोकने में मुकम्मल नाकामी के लिए वज़ीर आला को फौरन बरतरफ करने का मुतालबा करने लगे। तनकीद के बाद रियासती पुलिस हरकत में आ गई और 2 घंटे के अंदर बाबा के 38 हामियों को गोली मारकर हलाक कर दिया। पोस्टमार्टम की रिपोर्ट के मुताबिक महलुकीन को ये गोलियाँ सीने और उसके ऊपर लगी थीं। इनमें से बहुत से ऐसे थे जिन्हें पीठ की तरफ से गोली मारी गई थी, यानी उन्हें उस वक्त मारा गया जब वो भागने की कोशिश कर रहे थे। मरने वालों में कई बुज़ुर्ग और ख़वातीन भी थीं। दुनिया के किसी और मुल्क में गैर मुसल्लह एहतजाजियों को इतनी बड़ी तादाद में मारे जाने पर हंगामा बरपा हो गया होता, लेकिन यहाँ इंडिया में उनके मारे जाने पर कोई सवाल नहीं उठा और ना ही किसी ने यह पूछा कि आखिर पुलिस ने उन्हें मौत के घाट उतारने के लिए ही क्यों गोली मारी। उनके पैर या निचले हिस्से में भी गोली मारी जा सकती थी, हवाई फायर से भी लोगों को मुंतशिर किया जा सकता था। इस सवाल का जवाब इस हकीकत में पिना है कि बाबा गुरमीत के हामी हैं कौन। बाबा गुरमीत राम रहीम को रेप जैसे भयानक जुर्म में 20 बरस कैद की सज़ा दी जा चुकी है, लेकिन इससे पहले बाबा ने अपने मामूल के दिनों में सैकड़ों फलाही स्कीमें और प्रोग्राम चला रखे थे। उनके मुरीदों की तादाद करोड़ों में बताई जाती है। उनके हामियों का ताल्लुक पंजाब, हरियाणा, राजस्थान और उत्तर प्रदेश के दलित और दबे कुचले गरीब लोगों से है। ये वो लोग हैं जिन्हें रवायती मजाहिब और माशरे में बराबरी की नज़र से नहीं देखा जाता और जिन्हें रोज़मर्रा की ज़िंदगी में तफरीक और तहकीर का सामना होता है। बाबाओं के डेरे और आश्रम इन दबे कुचले लोगों को भाईचारे, मोहब्बत और फलाही कामों से अपनी तरफ खींचते हैं। बाबा की हिमायत में जो लोग मारे गए वो रेप के भयानक जुर्म की हिमायत नहीं करते, वो ये समझते हैं कि बाबा बेकसूर हैं। उन्हें गुरमीत राम रहीम के साथ मुजरिम समझना गलत होगा, लेकिन मुल्क का मीडिया उन्हें इसी तरह पेश कर रहा था जैसे ये हज़ारों हामी भी मुजरिम हों। जो 38 लोग मारे गए वो दलित, गरीब और कमज़ोर तबके के थे। उनकी हलाकत पर इंडिया में किसी को दुख नहीं हुआ, उनकी मौत पर किसी चैनल पर बहस नहीं हुई। वो कौन थे, कहाँ से आए थे, कोई नहीं जानता और ना ही कोई जानना चाहता है। इंडियन माशरे पर आला ज़ातों और तबके की मुकम्मल इजारादारी है। दर्द और अखलाकियात का तायुन भी यही तबका करता है, कभी कौम परस्ती के नाम पर तो कभी मज़हब की शक्ल में। हर जगह यही तबका इंडियन माशरे का फ़ैसला कर रहा है। मुल्क इस वक्त 2 खानों में तकसीम है। एक तरफ वो लोग हैं जो कमज़ोर हैं, जिनके पास सियासी ताकत नहीं है, जो बेबस हैं और जो माशरे में बराबरी का मुकाम हासिल करने की कोशिश कर रहे हैं। दूसरी जानिब वो तबका है जिसे सब कुछ हासिल है और जो अपने मफादात के तहफ़ुज़ के लिए ऐसे निज़ाम का हामी है जिसमें दलितों, कबायलियों, गरीब और कमज़ोर तबके की ज़रूरत तो है लेकिन उनके लिए कोई दर्द नहीं है। समाजी माहिरीन का कहना है कि इंडिया का माशरा रवायती तौर पर दलितों और कमज़ोर तबके पर जबर और तशद्दुद पर न सिर्फ खामोश रहा है बल्कि उसे समाज की कबूलियत भी हासिल है। उनका ख्याल है कि यह माशरे में तबकाती कशमकश और ज़ात पात के टकराव के बहरान की अलामत है। ये इस बात की भी अलामत है कि मुल्क का दबा हुआ तबका अब ज़्यादा शिद्दत से मज़ाहमत कर रहा है। शकील अख्तर, BBC, दिल्ली।
अमरीकी हुकाम ने इस खदशे का इजहार किया है कि क्यूबा में उनके सफारत खाने पर सौती हमला हुआ है जिसके नतीजे में सफारत खाने के 19 अहलकारों की तबीयत खराब हो गई। BBC उर्दू ऑनलाइन की रिपोर्ट पेश कर रहे हैं आबिद हसन।
کیوبا نے اس حملے میں کسی بھی طور پر ملوث ہونے سے انکار کیا ہے اور کہا ہے کہ وہ اس واقعے کی تحقیق کر رہے ہیں۔ امریکی سفارتی خانے کے اہلکاروں کے علاوہ کینیڈا کے بھی ایک شہری نے صوتی حملے سے متاثر ہونے والی علامات کا ذکر کیا تھا۔ یہ معاملہ سب سے پہلے اگست میں سامنے آیا جب امریکہ نے کیوبا کے دو سفارتی اہلکاروں کو ملک بدر کر دیا تھا۔ یہ بدخلی بطور احتجاج کی گئی تھی کہ کیوبا امریکی اہلکاروں کی حفاظت کرنے میں غفلت دکھا رہا ہے۔ جمعے کو امریکی حکومت نے اس بات کی تصدیق کی کہ یہ واقعہ حال ہی میں رونما ہوا اور سفارتی اہلکاروں کی ایک بڑھتی ہوئی تعداد نے اس کی شکایت کی ہے۔ امریکی فارن سروسز ایسوسی ایشن نے اپنے ایک بیان میں کہا کہ انہوں نے 10 افراد سے بات کی ہے جو اس حملے میں متاثر ہوئے تھے اور جس کے بعد ان کا علاج ہوا۔ ان کے مطابق صوتی حملے کی صورت میں دماغی بیماری اور مستقل قوت سماعت ختم ہونے کا امکان ہوتا ہے، اور اس کے علاوہ متاثرہ شخص کا توازن بھی خراب ہو سکتا ہے اور شدید چکر آ سکتے ہیں۔
بی بی سی اردو آن لائن کی رپورٹ پیش کر رہے تھے عابد حسین، اور اس خبر کی تفصیل آپ مزید جاننا چاہیں یا آج کے بین الاقوامی خبروں پر نظر رکھنا چاہیں، ہمارے مراسلے پڑھنا چاہیں یا پھر تصویری جھلکیاں دیکھنا چاہیں تو ہماری ویب سائٹ bbcurdu.com پر آئیے۔ سیروین ابھی جاری ہے اور جب ہم واپس آئیں گے تو آپ رنگا رنگ پروگرام بالی ووڈ راؤنڈ اپ سن پائیں گے۔
تو مزید کیا لکھتے ہیں ہمارے یہ سامع؟
لکھتے ہیں، ہم 17 میل کا دشوار گزار پہاڑی راستہ طے کر کے قریب ترین ڈاک خانے تک پہنچتے ہیں اور آپ کے نام اپنا خط لیٹر باکس میں ڈال دیتے ہیں۔ ہمارے علاقے میں ٹیلی ویژن اور انٹرنیٹ تو کجا، بجلی کا کھمبا بھی نظر نہیں آتا۔ بس ایک ٹرانزسٹر کے سہارے بی بی سی اردو سروس سے رابطہ قائم ہے جس نے ہمیں ساری دنیا سے جوڑ رکھا ہے۔
دریا پار رہتے ہوں یا صحرا پار، شہر میں ہوں یا دیہات میں، گڑگاؤں میں ہوں یا گجرات میں، خط لکھ کر ہم سے رابطہ کیجیے اور ہر اتوار کو سیر بین میں عارف وقار سے اپنے خطوں کے جواب سنیے۔ خط لکھنے کے لیے ہمارا پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔
سیربینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ اب وقت ہوا ہے نصرت جہاں کے چلبلے اور رنگا رنگ راؤنڈ اپ کا، جو کہ بالی ووڈ راؤنڈ اپ ہے۔ ترتیب و پیشکش ہے نصرت جہاں کی۔
بی بی سی بالی ووڈ راؤنڈ اپ۔ بالی ووڈ راؤنڈ اپ
کر رہا ہے تیرا روپ سنے را، مسلسل کھل رہا ہے مجھ کو اب یہ سیرا، بتا اب جائے تو جائے کہاں۔
اس ہاٹ اینڈ سٹیمی پکچر سے ایشا گپتا نے لوگوں کو دیوانہ بنایا ہے نا، یہ تو معلوم نہیں ہوا۔
کچھ لوگوں کو ناراض ضرور کر دیا ہے۔
اپنی آنے والی فلم بادشاہوں کی ریلیز سے پہلے ایسے پکچرز، ایشا جی سے کیا کہا جائے، پبلسٹی سٹنٹ یا پھر آپ کی آنے والی فلم کا پروموشن؟
آئی تھنک میں یہ پبلسٹی کے لیے تب کرتی، کوئی نیو ڈائریکٹر ہے، کوئی ایکٹر نہیں اس مووی میں، کوئی فائدہ نہیں اجے دیوگن، عمران ہاشمی اور ملن لوچا کی فلم جو میں نے سائن اسی وجہ سے کی کیونکہ مجھے یہ تین پتا تھے، مجھے پتا تھا کہ میرا ایکٹر کون ہے اور ایکٹر کون ہے۔ اینڈ اگر لوگوں کو لگتا ہے بادشاہ اتنی بری لگ رہی ہے ٹریلر کی ایشا گپتا کو یہ کرنے کی ضرورت ہے تو سوری گائز، کیا بول سکتی ہوں میں، یہی آنسر ہے میرے پاس۔ مطلب آئی ڈونٹ تھنک بادشاہ جیسی مووی کو میری ضرورت پڑے گی کہ میں ایسی پکچرز ڈالوں کہ پروموشن مطلب کہ پبلسٹی ملے، مگر اگر ان کی وجہ سے اگر انہیں لگ رہا ہے اور اس وجہ سے وہ لوگ بادشاہوں کی اور بات کر رہے سو تھینک یو آلسو۔
آئیے سنتے ہیں بنا ریپ والا ریمکس۔
کہہ دوں تمہیں یا چپ رہوں دل میں میرے آج کیا ہے، جو بولو تو جانوں گرو تم کو مانوں، چلو یہ بھی وعدہ ہے۔
میں ہوں نصرت جہاں اور آپ سن رہے ہیں بالی ووڈ راؤنڈ اپ۔ لگتا ہے ایشا گپتا ناراضگی کے ساتھ ساتھ خوش بھی ہیں کہ چلو ان کی پکچرز کی وجہ سے فلم کا چرچا بھی ہوا، لیکن پتہ نہیں کیوں زرین خان کافی تاش میں ہیں۔
اگر تم کسی سے پیار کرتے ہو کیا تم اس کے لیے ایسا کچھ کرو گے؟
जब मैंने उनकी आने वाली फिल्म अक्सर 2 का ट्रेलर देखा तो बात समझ में आई कि जरीन फिल्म में अपने इंतहाई स्टीमी सीन्स पर मीडिया के सवालों से नाराज हैं। क्यों जरीन?
फिल्म तो देखिए पहले, आपको कैसे पता कि ये पूरे फिल्म में हम सिर्फ यही कर रहे हैं, ये नहीं कर रहे हैं? और हॉट और स्टीमी, अगर चलो मैं पिक्चर में नहीं करूं, लेकिन अगर मैं कोई इवेंट में कुछ ऐसे कपड़े पहन लूं तो आप लोग उसको भी तो हॉट और स्टीमी बना के यूट्यूब पे फैला देते हैं, तो मैं करूं तो क्या करूं?
जरीन बेबी, वो कहावत सुनी है आपने कि बदनाम जो होंगे तो क्या नाम ना होगा?
तुम्हें अपना बनाने का जुनून सर पे है, कब से है।
इस वक्त बॉलीवुड में और भी बहुत कुछ चल रहा है, यानी बड़े बड़े सितारों के बजाय छोटे छोटे शहरों की छोटी छोटी कहानियों में छोटे छोटे स्टार्स। की फिल्में जो कामयाबी की जमानत समझी जाती थी अब बॉक्स ऑफिस पर फिसलती नजर आ रही हैं। आमिर खान साहब, तो क्या बॉलीवुड का ट्रेंड बदल रहा है?
ट्रेंड चेंज हो गया है, थोड़ा बड़ा स्टेटमेंट होगा। आई थिंक ये हर क्रिएटिव इंसान के जिंदगी में अप्स एंड डाउन्स आते हैं। हम सब कोशिश करते हैं कि हम अच्छा काम करें, हम सब कोशिश करते हैं कि हम ऐसा काम करें जो लोगों को पसंद आए। कभी कभी हम कामयाब होते हैं, कभी कभी नहीं होते। एंड आई थिंक कि जब भी आप स्टार्स का नाम लेते हैं, आप सिर्फ तीनों का नाम लेते हैं, ये सही नहीं है। आई थिंक हमारी हिंदी फिल्म इंडस्ट्री में बहुत सारे बहुत ही टैलेंटेड स्टार्स हैं। अक्षय की अभी फिल्म आई है टॉयलेट, जो बहुत अच्छी जा रही है, एंड पीपल लव हिज वर्क। सो यू नो देयर आर ऑल ऑफ अस आर देयर, वी आर ऑल ट्राइंग टू डू गुड वर्क। समटाइम्स वी सक्सीड, समटाइम्स वी डोंट। आई डोंट थिंक दैट शुड directly reflect on the immediate stardom, you know, of a person.
Stardom na sahi, kam az kam kahaniyan aap nayi aur dilchasp zarur hain. Aisi ek kahani Shubh Mangal Savdhan ki bhi hai.
Itne saal ye intezar karti rahi ki mere life mein bhi koi aayega. हम घूमेंगे फिरेंगे, छुप छुप के मिलेंगे और फिर होगी शादी। पर मजाले की आप अप्रोच करें, पिछले एक महीने से ताड़ रहे हो आप, फट्टू हैं आप।
नहीं जी, शर्मा है गुड़गांव के।
जो ऐसे मौजू को छूने की एक कोशिश है जिस पर बात करना टैबू यानी ममनू समझा जाता है, इस फिल्म में भूमि पडनेकर अहम किरदार में है।
जब हम 13-14 साल के थे तब मेरी माता ने मुझे सेक्स एजुकेशन दे दी थी। दैट इज अ वेरी बिग रीजन कि मैं ऑपोजिट सेक्स से कभी घबराई नहीं। मेरे लाइफ में जितने दोस्त हैं 90% लड़के हैं, एंड इट इज अ फ्रेंडशिप।
लव सेक्स और धोखा जैसी फिल्म से डेब्यू करने वाले राजकुमार राव ने जब बॉलीवुड में खामोश एंट्री ली थी तो कुछ ही लोगों ने उन्हें नोटिस किया था, जिसके बाद एकता कपूर की रागनी MMS उनकी अगली फिल्म थी। ट्वेल्व के दौरान राजकुमार राव ने कुछ फिल्मों में छोटे लेकिन बहुत ही इम्प्रेसिव रोल किए, जिनमें गैंग ऑफ वासेपुर 2 और तलाश जैसी फिल्में थी। तो क्या गुड़गांव से मुंबई ये सोच कर आए थे कि इतनी कामयाबी मिलेगी?
मैं मुंबई आया था, ये सोचा था यार एक पहली फिल्म मिल जाए, बस किस तरह शुरुआत हो जाए, ये सोच के आता है हर कोई कि वो पहली फिल्म की चाह में। उसके अलावा जो भी होता है वो जर्नी होती है आपको, जो आपको खुद एक्सपीरियंस करनी होती है। ऐसा तो कोई नहीं कहता था कि मैं 3 साल में नेशनल अवार्ड लूंगा, फिर 4 साल में ये कर लूंगा, 5 साल प्रोड्यूसर, ऐसा थोड़ा सा अनरियलिस्टिक सी आई थिंक सपने है। मेरा सपना तो सिर्फ एक्टिंग करने का था, फिल्मों में एक्टिंग करने का था, और वही हो रहा है, बड़ा खुश हूँ।
हे शुभारंभ हो शुभारंभ, मंगल बेला आई, सपनों की डहरी पे दिल की बाजी रे शहनाई शहनाई।
फिल्म कोई पूछे और शाहिद ने राजकुमार को एक एस्टैब्लिश अदाकार की पहचान दिलवाई, और फिल्म शाहिद ने उन्हें पहचान के साथ साथ नेशनल फिल्म अवार्ड भी दिलवाया।
रूठे खाबों को मना लेंगे, कटी पतंगों को थामेंगे, है जज्बा सुलझा लेंगे उलझे रिश्तों का मांझा मांझा। मुस्कुराने की वजह तुम हो, गुनगुनाने की वजह तुम हो।
कंगना रनावत के साथ फिल्म क्वीन के बाद हंसल मेहता की सिटी लाइट, हमारी अधूरी कहानी, डॉली की डोली के बाद आई अलीगढ़, ये फिल्म उनके फिल्मी करियर में एक अहम मोड़ साबित हुई।
हमारी अधूरी कहानी, हमारी अधूरी कहानी।
आजकल राजकुमार राव हंसल मेहता की वेब सीरीज में सुभाष चंद्र बोस का किरदार निभा रहे हैं। हंसल मेहता के साथ अपनी बॉन्डिंग के बारे में राजकुमार का कहना है।
आई फील वेरी फॉर्चुनेट कि यू नो आप मेरी जिंदगी में ऐसे कुछ डायरेक्टर्स हैं, कुछ लोग हैं हु थिंक ऑफ मी एंड हु पुशेस मी सो मच एज एन एक्टर, हु ऑलवेज यू नो थ्रोस दीज अमेजिंग कैरेक्टर्स ऑन मी एंड आई टेक देम एज अ चैलेंज, एज अ रिस्पांसिबिलिटी। लाइक आप देखो शाहिद, उमर, सिटी लाइट्स और अलीगढ़, चारों बहुत ही अलग किरदार हैं, बहुत ही अलग फिल्म्स हैं। तो ये हंसल सर का मुझ पे आई थिंक ट्रस्ट है, वो मुझे देखते हैं अपने इन कैरेक्टर्स में, तो आई फील वेरी फॉर्चुनेट। यही मैं चाहता हूँ एज एन एक्टर के लोग यू नो आपको हर बार चैलेंज करें, पुश करें कुछ नया करने को।
राजकुमार चुनिंदा फिल्में करते हैं और काफी फिल्मों से उन्होंने इनकार भी किया है, तो कितनी फिल्में छोड़ी होंगी आपने?
काउंट तो नहीं है पर काफी छोड़ी है, मतलब ऐसा नहीं कि मुझे अभी जाके बरेली की बर्फी और बहनों की तेरी ऑफर हो रही है। इससे पहले भी काफी कमर्शियल फिल्म आती थी पर उसमें कुछ नयापन मुझे दिखा नहीं, कुछ एक मेरी सेंसिबिलिटीज को मैच नहीं हुई, आई कैन सी दैट प्रॉब्ली। जैसे ये जो किरदार है प्रीतम विद्रोही या फिर गट्टू महीनों की तेरी का, ये सब किरदार हैं जिनसे मैं रिलेट कर पाया, जो मेरी सेंसिबिलिटीज को मैच हुए और मैं आई फेल्ट एक्साइटेड एज एन एक्टर टू एक्सप्लोर देम।
बिट्टी को रंगबाज और गुंडे टाइप के लड़कों से सख्त नफरत है। सही बात है भैया, होती ही नफरत के लायक है, तुम्हें भी उसी ब्रीड का बनना पड़ेगा।
फिल्म बहन होगी तेरी और बरेली की बर्फी चाहे इतनी कामयाब न रही हो, लेकिन इन फिल्मों में राजकुमार राव के किरदारों को खूब सराहा गया। जब फिल्में फ्लॉप होती हैं तो कैसा लगता है?
ऑफकोर्स बुरा भी लगता है थोड़ा, जिस तरह के नंबर्स आए वो थोड़ा उस उतनी भी नहीं थी हमें से किसी को भी, पर जैसे आपने कहा कि लोगों को, क्योंकि मेरा एक लिमिट था कि मैं कर सकता हूँ एक फिल्म के लिए, मैं इंटरव्यू दे सकता हूँ जितना मुझे कहा जाएगा उतने, मैं परफॉर्मेंस पे ध्यान दे सकता हूँ वो मैं हर फिल्म के साथ करता हूँ, और लोगों को वो पसंद आता है, लोग उसकी रिस्पेक्ट करते हैं और टचवुड यू नो पसंद करते हैं, तो मैं उतना ही कर सकता हूँ। अभी फिल्म का कितना प्रमोशन होगा, वो लोगों तक मास तक कैसे पहुँचेगी, वो जिम्मेदारी है जो मैं जो मेरी।
अब करते हैं इस हफ्ते आने वाली फिल्मों का जिक्र। इस हफ्ते दो फिल्में आई हैं, अजय देवगन की बादशाह और अगली फिल्म है शुभ मंगल सावधान। तो अब पहले बादशाह की बात करें।
बादशाह एक पुरानी एक थ्रिलर के तौर पे दिखाई गई है फिल्म। मैं कहूंगा कि जब तक आप थिएटर में बैठे हैं आपको मजा आएगा, यानी एक थ्रिलर देख रहे हैं आप और उसमें अच्छे अच्छे चेहरे हैं तो वो देख के आपको मजा आता है, लेकिन उसके आगे कुछ नहीं है। वो दिखाने के बाद शायद अगेन वही वाली प्रॉब्लम कि इसके आगे कहाँ तक बढ़ाएं, जो क्लाइमेक्स है वहाँ भी उन्होंने अधूरा छोड़ दिया है, शायद इसका सीक्वल बनाने के मूड में है वो। मजा भी आया और मेरे ख्याल से एक एवरेज थ्रिलर कहा जाएगा इसको। बादशाहों को मैं 5 में से 2 दूंगा।
पेरिपोना पापा जी,
पेरिपोना छोड़ो, ये जो आधा पौना बचा है ना आपका वो संभालो आप।
होने वाले धमाल से कैसे बात कर रहे हो?
अरे होने वाला है ना, हुआ तो नहीं है ना अभी।
शुभ मंगल सावधान कैसी रही?
शुभ मंगल सावधान में ऐसा सब्जेक्ट उठाया गया है जो आज तक शायद फिल्मों में नहीं उठाया है। शादी के बाद एक लड़के के लिए परफॉर्मेंस क्या होती है, उसको लेके जो एंजाइटी है, शायद पहली बार किसी बॉलीवुड फिल्म में दिखाया गया है। भूमि पेडनेकर मुझे लगता है कि एक बहुत अच्छी अभिनेत्री बन सकती है, बशर्ते वो टाइपकास्ट ना हो। फिल्म का जो सब्जेक्ट है इटसेल्फ एक बहुत बड़ा एक चैलेंज था, और फिल्म को कॉमेडी रखने की वजह से कई इसमें बहुत लाफ्स भी पैदा होते हैं, यानी जगह जगह बहुत हंसी आती है। शुभ मंगल सावधान को मैं 5 में से 2.5 दूंगा।
हनी हनी कर सैया मून पे पहुंच गए, जनवरी का सोचो सैया जून पे पहुंच गए।
तो ये थी इस हफ्ते की गपशप। तो अगले हफ्ते तक के लिए मुझे दें इजाजत और रखें अपना ख्याल। खुदा हाफिज।
BBC Bollywood Roundup. Bollywood Roundup.
BBC लंदन से आप सैरबीन सुन रहे हैं और उसमें सुन रहे थे आप बॉलीवुड राउंडअप, जो तरतीब पेशकश थी नुसरत जहां की। इसी के साथ सैरबीन का वक्त ख़त्म होने को है। आज के प्रोग्राम के एडिटर थे फराज हाशमी और प्रोड्यूसर थे अब्दुल वहाब रफ़ीक। यहां लंदन में स्टूडियो मैनेजर थी सुजैन लेनन और इस्लामाबाद में स्टूडियो मैनेजर थे इसरारुल हक़। जावेद सुमरू को यहाँ इजाजत दीजिए और आप आखिर में सुनिए।
کراچی میں متحدہ قومی موومنٹ کے رہنما اور سندھ اسمبلی میں قائد حزب اختلاف خواجہ اظہار الحسن ایک قاتلانہ حملے میں محفوظ رہے ہیں جبکہ ایک بچہ اور ایک حملہ آور ہلاک ہو گئے ہیں۔ میانمار کی ریاست رکھائن میں روہنگیا مسلمانوں کے اکثریت علاقے میں 2600 سے زیادہ مکانات کو جلا دیا گیا ہے۔ بنگلہ دیش کی پولیس نے میانمار سے آنے والے پناہ گزینوں کو سرحد پار کرنے سے روکنے کے حکومتی احکامات کو نظر انداز کر دیا ہے۔ عراق کے شہر سامرا کے نزدیک ایک بجلی گھر پہ ہونے والے خودکش حملے میں 7 افراد ہلاک ہو گئے ہیں۔ شام میں امریکی سربراہ میں قائم اتحاد کا کہنا ہے کہ انہوں نے شدت پسند تنظیم دولت اسلامیہ کی 20 سے زائد گاڑیوں پر فضائی حملہ کیا ہے۔ امریکی حکام نے خدشے کا اظہار کیا ہے کہ کیوبا میں ان کے سفارت خانے پر صوتی حملے کے نتیجے میں 19 اہلکاروں کی طبیعت ناساز ہو گئی ہے۔ یہ بی بی سی اردو سروس ہے۔